توفيق نفسه. الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين محمد وآله وصحبه أجمعين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. صدق الله العلي العظيم. بزرگان محترم، اللہ جل جلالہ من والہو نے اس دنیا کی زندگی کو محبتوں اور چاہتوں کے ساتھ میں گزارنے کا حکم دیا ہے. انس اور تعلقات کی استواری اس زندگی کا بہت بڑا حصہ ہے. جیسے گزشتہ میں نے آپ کے سامنے عرض کیا تھا کہ اللہ جل جلالہ من والہو نے رشتوں کے قائم کرنے کا حکم دیا ہے، اور اسی کے لیے نکاح کا ایک نظام اور نکاح کا ایک سلسلہ اللہ تعالیٰ نے جاری کروایا ہے بندوں انسانوں کے درمیان میں. نکاح کے موقع پر سرکار دو عالم صلی اللہ علیہ وسلم نے قرآن پاک کی چند آیات پڑھنے کا اہتمام فرمایا ہے، اور صحابہ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ہمیں خطبہ اور تشہد رسول اللہ صلی اللہ علیہ وسلم ایسے سکھاتے تھے جیسے آیات قرآنیاں سکھاتے ہیں. تو اس خطبے میں، جو نکاح کا خطبہ ہے، اس خطبے میں تین آیتیں رسول اللہ صلی اللہ علیہ وسلم تلاوت فرمایا کرتے تھے، اور عام طور سے اب بھی ہر نکاح میں وہ تین آیتیں پڑھی جاتی ہیں. سورہ نساء کی پہلی آیت ہے، یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منہا زوجہا وبث منہما رجالا کثیرا ونساء واتقوا اللہ الذی تساءلون بہ والارحام ان اللہ کان علیکم رقیبا. یہ آیت سورہ نساء کی پہلی آیت ہے، اور ہر نکاح کے موقع پر یہ آیت پڑھی جاتی ہے. اس آیت کا پیغام کیا ہے اور آیت کا نکاح سے کیا تعلق ہے، یہ سمجھنے کی چیز ہے. اللہ جل شانہ اس آیت میں ارشاد فرماتے ہیں کہ اے لوگو، اپنے رب سے ڈرو جس نے تم سب کو ایک جان سے پیدا کیا، پھر اس ایک جان سے اس کا جوڑا، یعنی حضرت آدم علیہ الصلوۃ والسلام کو اللہ نے پیدا کیا، پھر حضرت آدم کے اندر سے، روایات میں آتا ہے کہ حضرت آدم علیہ الصلوۃ والسلام سوئے ہوئے تھے، اللہ جل شانہ نے حضرت آدم کی بائیں پھسلی سے حضرت حوا کو बनाकर तैयार करके सामने खड़ा दिया। तो हजरत आदम अलैहिस्सलाम की बाईं फसली और ऊपर की फसली, उस फसली से अल्लाह ताला ने हजरत हव्वा को पैदा किया। तो अल्लाह जल्ल शानहु कुरान पाक में फरमाते हैं, वखलका मिन्हा ज़ौजहा, कि एक नफ्स जिसको अल्लाह ने पहले पैदा किया, हजरत आदम को मिट्टी से पैदा किया, फिर हजरत हव्वा को हजरत आदम की फसली से पैदा किया, वबस्सा मिन्हुमा रिजालन कसीरन व निसाअ, और फिर उन दोनों से यानी उन दोनों के जोड़े से अल्लाह ने बेशुमार मर्द बेशुमार औरतें पूरी दुनिया में फैला दी। फिर आगे दोबारा अल्लाह जल्ल शानहु ने फरमा, वत्तकुल्लाह अल्लज़ी तसाअलून बिही वल अरहाम, अल्लाह से डरो जिसके नाम से कल तुमसे सवाल किया जाएगा, अल्लाह के नाम से कल तुमसे पूछा जाएगा, वल अरहाम, और रिश्तेदारियों से मुताल्लिक भी कल तुमसे सवाल होगा। इन्नल्लाह काना अलैकुम रकीबा, अल्लाह जल्ल शानहु तुम पर निगरान है निगहबान है। इस आयत में अल्लाह जल्ल शानहु ने खास तौर से रिश्तेदारी के हक को याद दिलाया है, और ये याद दिलाया है कि कल कियामत में रिश्तेदारी से मुताल्लिक भी सवाल किया जाएगा। अल्लाह ने रिश्ते बनाए, हर इंसान के साथ में बहुत सारे रिश्ते लगे हुए हैं। माँ बाप का रिश्ता लगा हुआ है, भाई बहनों का रिश्ता लगा हुआ है, निकाह के नाम पर एक नया रिश्ता होता है जिसको बीवी कहा जाता है। बीवी से रिश्ते के कायम होने के बाद सास ससुर का रिश्ता बनता है, और बीवी के भाई बहनों के साथ जी निस्बती रिश्ता इस दुल्हा और लड़के के साथ में कायम होता है, और फिर बीवी के जरिए से अल्लाह जल्ले शानहु औलाद अता फरमाते हैं, तो फिर उस औलाद का रिश्ता बनता है, और ये रिश्तों का सिलसिला फैलता रहता है। औलाद की औलाद, औलाद की औलाद, इस तरह ये रिश्ते फैलते हैं, रिश्ते नए नए बनते हैं। तो अल्लाह जल्ले शानहु ने रिश्तों से मुताल्लिक खास तौर से इस आयत में याद दिलाया है, और ये आयत निकाह के मौके पर इसीलिए पढ़ी जाती है कि निकाह में एक नया रिश्ता कायम हो रहा है। अब तक जो रिश्ता नहीं था, माँ बाप का रिश्ता था, भाई बहनों का रिश्ता था, अब एक नया रिश्ता निकाह के नाम पर कायम हो रहा है, बीवी का रिश्ता। फिर बीवी के माँ बाप से, इधर लड़के के माँ बाप से बीवी का रिश्ता, बीवी के माँ बाप से लड़के का रिश्ता, फिर इधर के भाई बहनों से इधर का, और उधर के भाई बहनों से इधर का ताल्लुक, ये जो रिश्ता नया बन रहा है, इस मौके पर अल्लाह जल्ले शानहु ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए से इस बात की तालीम दी है, और इस बात को बताया है कि इस मौके पर इस आयत को पढ़ा जाए, और ये याद किया जाए कि रिश्तों के मुताल्लिक अल्लाह से डरने की जरूरत है, कि एक नया रिश्ता बीवी का जो बन रहा है उस मामले में भी अल्लाह से डरने की जरूरत है। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने बहुत ताकीद फरमाई है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अहादीस में बहुत सारी बातें इरशाद फरमाई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इस्तौसो बिन निसाई खैरा, औरतों के साथ में भला सुलूक करो। फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम याद दिलाते हैं कि देखो, औरत की तखलीक, औरत की पैदाइश, औरत की तखलीक, औरत की बनावट अल्लाह जल्ले शानहु ने फसली से की है। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया, इन्ना आला हुन्न आवजु हुन्न, कि और फसली भी अल्लाह ने सबसे ऊपर की पसंद की है, जो सबसे ज्यादा टेढ़ी है। तो औरत की फितरत में, औरत की जात में अल्लाह जल्ले शानहु ने एक खास बात रखी है कि औरत के अंदर टेढ़ापन पाया जाता है। سرکار دو عالم صلی اللہ علیہ وسلم نے آگے ایک اور بات کی تاکید فرمائی. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ان ذهبت تقیمہ کثرتہ, اس ٹیڑے پن کو سیدھا کرنے کی کوشش کرو گے تو وہ سیدھی نہیں ہوگی. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ ٹوٹ جائے گی وہ پھسلی, جس کو تم اس کے ٹیڑے پن کو دور کرنے کے لیے اگر اس پھسلی کو سیدھا کرنے کی کوشش کرو تو وہ پھسلی سیدھی نہیں ہوگی, ٹوٹ جائے گی. اور یہ بات کہہ کے اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ عورت کو اگر تم سیدھا کرنے کی کوشش کرو تو وہ عورت و مرد کا جو رشتہ ہے یہ رشتہ قائم نہیں رہے گا بلکہ یہ رشتہ ٹوٹ جائے گا. رسول اللہ صلی اللہ علیہ وسلم نے بڑے پیارے الفاظ فرمائے ان استمتعت بها, استمتعت بها وبها عوجن. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اس کے ٹیڑے پن کے ساتھ میں اگر تم فائدہ اٹھانا چاہو تو فائدہ اٹھا سکتے ہو, کہ اس کے اندر ٹیڑا پن موجود ہے اور وہ ٹیڑے پن کے ساتھ میں اگر تم اسے نفع اٹھاؤ فائدہ اٹھا لو تو اٹھا سکتے ہو. اس کے ٹیڑے پن کو دور کرنے کی ضرورت نہیں ہے, بس ہمیں اپنے آپ کو فلیکسیبل بنانا پڑے گا, ہمیں اپنے آپ کو نرم بنانا پڑے گا کہ مرد کا عورت کے ساتھ جو تعلقات کا معاملہ ہے وہاں نرمی کا برتاؤ. اس نرمی کے برتاؤ کو یاد دلانے کے لیے اللہ جل شانہ نے فرمایا وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ, کہ یہ رشتہ نیا قائم ہو رہا ہے, اس نئے رشتے کے قائم ہونے میں اللہ سے ڈرو. وہ لڑکی جو کسی اور گھر میں جی وہ جگر کا گوشہ بن کر, نور نظر بن کر, لختے جگر بن کر, دل کا ٹکڑا بن کر جو کسی گھر میں 17, 18, 19, 20 سال تک پلی تھی, ماں باپ اس کو جی نیچے نہیں اتارتے تھے کہ بچی میلی ہو جائے گی. ہر ماں باپ کو اپنی بیٹی سے محبت ہوتی ہے. اللہ جل شانہ فرماتے ہیں کہ انہوں نے محبت کے ساتھ پیار کے ساتھ اپنی بچی کو پالا پوسا اور بڑا کیا ہے, اور پال پوس کے بڑا کرنے کے بعد جب نکاح کا موقع آتا ہے تو اب اس بچی کو جی لڑکے کے حوالے کر دیا جاتا ہے اور اس کے سپرد کر دیا جاتا ہے. سرکار دو عالم صلی اللہ علیہ وسلم نے احادیث میں جس کو بزرگوں نے بہت زیادہ غور و فکر کرنے کے بعد میں ارشاد فرمایا کہ عورت سب سے پہلے کس چیز کا تقاضا کرتی ہے, عورت کی چاہت کیا ہے, نکاح کے بعد ایک عورت کیا چاہتی ہے, اس کی چاہت کیا ہے. نکاح کے بعد ایک عورت کی چاہت زندگی کا تحفظ ہے, اس کو سیکورٹی ملنی چاہیے, اس کو تحفظ ملنا چاہیے. کہ ہر عورت یہ چاہتی ہے کہ اس کو تحفظ ملے. مرد یہ کہے کہ تیرا میرا ساتھ زندگی بھر کا ہے, ہمارا یہ جوڑا دنیا اور آخرت جنت کا جوڑا ہے کہ ہم یہاں بھی ساتھ رہیں گے اور آخرت میں بھی ساتھ رہیں گے. اس کو یہ احساس دلانا, اس کو تحفظ دینا, اس کو اس بات کا اطمینان دلانا کہ تیرا میرا یہ جو تعلق اور رشتہ ہے, یہ ہمارا آپسی رشتہ چند روزہ چند دنوں کا, یہ کوئی بہت معمولی سی ڈور نہیں ہے کہ کسی چھوٹی سی چھوٹی بات پر اس ڈور کو کاٹ دیا جائے اور یہ رشتہ توڑ دیا جائے, بلکہ یہ رشتہ ہمارا ہمیشہ قائم رہنے والا رشتہ ہے, یہ برقرار رہنے والا رشتہ ہے. اس کا اطمینان خاتون کو, عورت کو دلانا چاہیے. بہت لمبی حدیث ہے, اس کو سنایا جائے تو بہت لمبا وقت ہوگا. حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے چند عورتوں کے قصے سنائے ہیں, بخاری شریف کی روایت ہے. بہت سارے قصے رسول اللہ صلی اللہ علیہ وسلم نے سنائے, مختلف قسم کی عورتیں, عورتوں کی فطرت کیا ہوتی ہے, عورتوں کا معاملہ کیسا ہوتا ہے, ان کی بات چیت گفتگو, ان کا لب و لہجہ, زندگی میں ان کے اطوار طور طریقے کیا ہوتے ہیں. 10-11 عورتوں کے رسول اللہ صلی اللہ علیہ وسلم نے قصے سنائے ہیں. عورتوں میں یعنی حضرت اماں جان عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ میں, اس میں ایک خاتون تھی ام زرع, اس کا بھی قصہ سنایا کہ ام زرع کو اپنے شوہر ابو زرع دونوں سے بڑی محبت تھی, بڑا پیار تھا, بہت گہرا تعلق تھا, بہت اچھا رشتہ تھا, لیکن اچانک رسول اللہ صلی اللہ علیہ وسلم نے وہ سارے قصے جو سنائے اس میں خاص طور سے ام زرع کا قصہ سنایا, اور اس قصے کو سنا کر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ کسی بات میں یہ جو محبتوں بھرا رشتہ تھا اور بڑا آپس میں پیار رکھنے والا یہ جو میاں بیوی کا جوڑا تھا, ان کے درمیان میں کوئی ایسی بات پیدا ہو گئی جس کی وجہ سے ابو زرع نے ام زرع کو طلاق دے دی, اس سے اپنا رشتہ توڑ لیا. رسول اللہ صلی اللہ علیہ وسلم نے پورا قصہ سنا کر حضرت اماں جان عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ تمہاری اور میری مثال ابو زرع اور ام زرع ہی کی طرح ہے, کہ جیسے ابو زرع اور ام زرع وہ دونوں ایک دوسرے سے بڑی محبت بڑا پیار کرتے تھے اور بڑا جی اچھا گہرا ان کا ایک دوسرے سے تعلق تھا, میرا اور تمہارا رشتہ بھی ابو زرع اور ام زرع ہی کی طرح سے ہے. لیکن چونکہ واقعے کے دوران میں یہ بات بھی آ چکی تھی کہ ابو زرع نے ام زرع کو اپنی بیوی کو طلاق دے دی اور اس سے رشتہ توڑ لیا تھا, جی جب یہ کہا جائے کہ میرا اور آپ کا تعلق ابو زرع اور ام زرع کی جیسا ہے تو یہ خلش ذہن میں یہ بات بھی پیدا ہوگی کہ شاید اسی طرح سے کبھی ہمارا بھی رشتہ ٹوٹ جائے گا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے اماں جان عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ تمہارا اور میرا رشتہ ابو زرع اور ام زرع کے جیسا ہے, لیکن ایک فرق یہ ہے کہ انہوں نے رشتہ توڑ لیا تھا, ہم اپنا رشتہ نہیں توڑیں گے, ہم اپنے رشتے کو برقرار رکھیں گے. اس حدیث کو سامنے رکھ کر حضرت علماء نے ارشاد فرمایا کہ ایک خاتون وہ اپنا اپنے ماں باپ کا گھر, اپنے بھائی بہنوں کا گھر, وہ زندگی جہاں بچپن گزرا, جہاں جوانی کے ابتدائی ایام گزرے, ماں باپ کا وہ سایہ, ماں کی وہ ممتا, باپ کا وہ پیار, وہ سب کچھ چھوڑ کر ایک خاتون صرف ایک لڑکے کے لیے اور اسے رشتے کے نبھانے کے لیے, اس رشتے کو استوار کرنے برقرار رکھنے کے لیے اپنا سب کچھ تج کر قربان کر کے وہ آ جاتی ہے, تو آنے کے بعد اس کو سب سے پہلے اس بات کا اطمینان ہونا چاہیے کہ یہاں تو میری زندگی اطمینان سے گزری گی نہیں, یہاں تو میری جی میرا میری ڈولی آئی ہے اور یہاں سے میرا جنازہ اٹھے گا. مشرقی علاقوں میں یہ دستور ہے کہ بھیجنے والی بچیوں کو, رخصت کرنے والی دلہنوں کو یہ کہا جاتا ہے کہ یہاں سے ہمارے گھر سے تمہاری ڈولی ان کے گھر گئی ہے اور وہاں سے پھر تمہارا جنازہ ہی اٹھ کے آنا ہے, سیدھی گئی ہو وہاں سے نکل کر سیدھی واپس نہیں آؤ گی, وہاں سے واپس آتے وقت پر جیسے جنازے میں لیٹ کر آڑے آتے ہیں ویسے تم وہاں سے نکل کے باہر آؤ گی. ماں باپ کی طرف سے تو کہا جاتا ہے, لیکن وہاں دلہا کی طرف سے, لڑکے کی طرف سے, شوہر کی طرف سے اس بات کے اطمینان کی ضرورت ہے, اور ہر خاتون یہ چاہتی ہے کہ مجھے تحفظ ملے, اور تحفظ دینے کے بجائے اس کے ساتھ میں اس کے اس جذبے کے ساتھ میں چھیڑ چھاڑ کیا جاتا رہے, اس کو موقع موقع سے یہ ڈرایا جاتا رہے کہ مجھے جی دوسری شادی کا ارادہ ہے, مجھے اور بھی نکاح کرنے کا خیال ہے, میں فلاں جگہ یہ سب کچھ میں دیکھ رہا ہوں, تلاش کر رہا ہوں. نکاح کرنا ہے, شریعت نے اجازت دی ہے, منع تھوڑی کیا ہے, اللہ تعالیٰ نے منع نہیں کیا ہے. اللہ جل شانہ نے فرمایا ہے کہ اگر پسند ہے تو فنکحوا ما طاب لکم من النساء مثنی وثلاث ورباع, کہ دو نہیں تین نہیں چار نکاح کرو. منع کون کرتا ہے؟ منع نہیں کرتا اللہ تعالیٰ, اللہ کی شریعت منع نہیں کرتی ہے, لیکن اس کا اظہار کر کے عورت کے جذبات کے ساتھ میں کھیلنے کی اجازت شریعت نہیں دیتی ہے. جی کہ آپ نکاح کرنا چاہتے ہیں نکاح کریں, لیکن نکاح کا تذکرہ عورت کے سامنے بیوی کے سامنے کر کے جی اس کے جذبات کے ساتھ میں کھیلنا, اس کے جذبات کا کھلواڑ بنانا اور اس کے جذبات کو مجروح کرنا, اس کے دل کو زخمی کرنا, اس کی اجازت شریعت نہیں دیتی ہے. اللہ جل شانہ فرماتے ہیں رسول اللہ کی ایک بیوی نہیں تھی, اللہ کے نبی صلی اللہ علیہ وسلم کی 11 ازواج مطہرات تھیں, لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت عائشہ سے جی اور دیگر ازواج مطہرات سے رسول اللہ صلی اللہ علیہ وسلم نے جی یہ تسلی دی, یہ جذبہ بنایا اور ان کو گویا تحفظ دیا کہ ہمارا یہ رشتہ कोई मामूली से धागे की तरह से नहीं है, कच्चे धागे की तरह से नहीं है कि ये कच्चे धागे की तरह से रिश्ता टूट जाए, बल्कि ये रिश्ता इस्तेवार रहने वाला, बरकरार रहने वाला, बाकी रहने वाला, कायम रहने वाला रिश्ता है। इसलिए गोया शरीयत ने बताया कि अपनी बीवी को तहफ्फुज देना चाहिए, ये उसका पहला हक है, उसको मोहब्बत देनी चाहिए, उसके साथ में नरमी का बर्ताव होना चाहिए कि निकाह से ये सबसे पहला नया रिश्ता कायम हो रहा है और ये रिश्ता उसके हुकूक की अदायगी जरूरी है कि उसके साथ नरमी का बर्ताव। गलतियां किससे नहीं होती हैं? हर इंसान से गलती होती है, मर्द है तो मर्द से गलती होती है, औरतें हैं तो औरतों से गलती होती है। गलती किससे नहीं होती? इंसान, इंसान के बारे में अरबी में कहा जाता है अल इंसान मुरक्कब मिन अल खताई व निस्यान, इंसान गलतियों, कोताहियों और फिर जी खताओं से मिलके बना है। इंसान के खमीर में, इंसान का जो, इंसान को बनाने का जो रॉ मटेरियल, कच्चा सामान जो इस्तेमाल हुआ, जिस कच्चे सामान से इंसान की तखलीक हुई है, पैदाइश हुई है, उसको गोया बताया जा रहा है कि अल इंसान मुरक्कब मिन अल खताई व निस्यान, इंसान जो है भूल से बना है, भूल जाता है। कि हजरत आदम अलैहिस्सलाम को अल्लाह ने ताकीद की थी वला तकरब हाजी शजरा, ये दरख्त दिखा के कहा था इसके करीब भी न जाना, लेकिन हजरत आदम अलैहिस्सलाम भूल गए। कुरान पाक में अल्लाह ताला फरमाते हैं फनसिया आदम फलम नजीद लहू आजमा, के आदम भूल गए और हजरत आदम के इरादे में जी हमने पुख्तगी नहीं देखी। अल्लाह कह रहे हैं, अल्लाह ताला फरमा रहे हैं फलम नजीद लहू आजमा, के आदम के इरादे में हमने पुख्तगी नहीं देखी। तो इंसान के इरादे में कच्चापन होता है, इंसान का इरादा पुख्ता नहीं होता है, वो इरादा करके काम नहीं कर पाता, वो नियत करके अपना वो इरादा और नियत को पूरी नहीं कर पाता है, भूल जाता है, कभी जो है सुस्ती लापरवाही की वजह से उससे गलती हो जाती है। तो गलतियां तो होती हैं, लेकिन उन गलतियों पर जी पकड़ धकड़, छोटी छोटी चीज पर तंज ताना, इसको शरीयत पसंद नहीं करती है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत अम्मा जान आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा के घर में है, बारी अम्मा जान आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा की है, तो बीवियां दो चार हो तो सौकनपन, वो जो आपस का रिश्ता है, वो सौकन का रिश्ता, वो रिश्ता वो तो बरकरार रहता है, वो तो अंदर का जज्बा है। अम्मा जान आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा के घर में हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है, अम्मा जान आयशा सिद्दीका के घर में किसी और अहलिया ने, किसी और खातून ने जो रसूलुल्लाह की बीवी है, उन्होंने अपने घर में कोई खास चीज बनाई, कोई अच्छी चीज, उम्दा चीज बनाई। जाहिर बात है कि औरत जब भी कोई अच्छा पकवान करती है तो उसके दिल का ये जज्बा होता है कि मेरा शौहर ये खाए, उसके दिल में ये इरादा होता है। खुद खा के वो इतना खुश नहीं होती है जितना शौहर को खिला के खुश होती है। तो उन्होंने थोड़ा सा सालन या खीर, पता नहीं क्या है, हदीस की किताबों के अंदर तस्किरा है कि वो बाजू अम्मा जान आयशा के घर भेज दिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को खिलाने के लिए। अम्मा जान आयशा को अच्छा नहीं लगा कि मेरी बारी है, मेरे घर में रसूलुल्लाह है, तुम्हारे घर में जब आए तो तब तुम पका कर खिलाओ, लेकिन जब मेरी बारी, मेरे पास अल्लाह के रसूल है तो तुमने पका के मेरे पास क्यों भेजा, अच्छा नहीं लगा उनको। तो खातून जो वहां बांदी थी, नौकरानी जी, जो खिदमत करने वाली बांदी थी, अम्मा जान आयशा सिद्दीका ने उनको इशारा किया कि रसूलुल्लाह जब दस्तर पर बैठे तो ये सामान जो घर से आया है, दूसरे खातून के घर से आया है, वो सामान और वो तोशा, वो ये कटोरा ले जाके दस्तर पर रखना, लेकिन रखते रखते ऐसे जाहिर करना कि वो तुम्हारे हाथ से फिसल गया और वो गिर गया और नीचे दस्तर पर पड़ गया। तो इशारे के मुताबिक उस बांदी को इशारा दिया तो वो लेके आई और उन्होंने दस्तर पर रखते रखते उसको औंधा कर दिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम गोया समझ गए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उस बांदी को भी बुरा नहीं कहा اور اماں جان عائشہ کو بھی نہیں ڈانٹا. رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے دست مبارک سے وہ جو نیچے گر گیا تھا اس کو واپس اٹھا کر کٹورے میں ڈالا اور ڈال کر اللہ کے رسول نے استعمال فرمایا. یہ ہے نرمی کا برتاؤ کہ نرم معاملہ, غلطیوں پر, کوتاہیوں پر جی درگزر کرنا. کوتاہیاں ہو جاتی ہیں, غلطیاں ہو جاتی ہیں, تو ان غلطیوں پر جی کوتاہیوں پر درگزر کرنا, یہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے سکھایا ہے. ہمارے ایک بزرگ بڑی پیاری بات فرماتے ہیں, ہمارے ایک بزرگ کہتے ہیں کہ تمہاری بیٹی اگر کسی گھر میں بیاہ کر جائے یا تمہاری بہن کسی کے گھر میں بیاہ کر نکاح کر کے وہ تمہاری بہن کسی گھر کی بہو بنے, تمہاری بیٹی کسی گھر کی بہو بنے, تو تم کیا چاہتے ہو؟ تم یہی چاہتے ہو نا کہ اس کے ساتھ میں درگزر کیا جائے, میری بہن کو معاف کر دیا جائے. غلطی ہو جاتی ہے, اس کی چھوٹی موٹی غلطی پر اس کی پکڑ دھکڑ نہ ہو, اس کو تانا طنز نہ دیا جائے, اس کے اوپر جی تانے اور طنز کے نشتر اور تیر نہ چلائے جائیں, بلکہ اس کو معاف کر دیا جائے, میری بیٹی کو درگزر کیا جائے, معاف کیا جائے, جیسے ہم یہ چاہتے ہیں کہ ہماری بہن یا ہماری جی ہماری بیٹی کو دوسرے درگزر کر دیں. بزرگ نے ارشاد فرمایا, تمہارے گھر میں جو ہے وہ بھی کسی کی بہن ہے, تمہارے گھر میں جو ہے وہ بھی کسی کی بیٹی ہے جی, جیسے تم یہ چاہتے ہو کہ اس کے ساتھ میں تمہارے رشتے کے ساتھ میں درگزر ہو, ایسا وہ سامنے والے بھی یہی چاہتے ہیں کہ ان کی بچی کے ساتھ میں اور ان کی بہن کے ساتھ میں بھی درگزر ہو. اس لیے درگزر کا معاملہ ہونا چاہیے. اس کو اللہ تعالیٰ نے یاد دلایا, وَاتَّقُوا اللَّهَ, اللہ سے ڈرو دو دو مرتبہ. اللہ تعالیٰ فرما رہے ہیں کہ وَاتَّقُوا اللَّهَ, اور وہ جو تین آیتیں ہیں ان تین آیتوں میں مضمون یہی ہے. اگلی آیت میں بھی اللہ تعالیٰ نے فرمایا, یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ, کہ اللہ سے ویسے ڈرو جیسے ڈرنے کا حق ہے. ولا تموتن الا وانتم مسلمون, اور مرو تو مسلمان بن کے مرو. یا ایھا الذین آمنوا اتقوا اللہ, اے ایمان والو اللہ سے ڈرو. وقولوا قولا سدیدا, یہ آیت نکاح کے موقع پر پڑھی جا رہی ہے کہ وقولوا قولا سدیدا, اچھی بات کرو, سچی بات کرو. جی آپ کے پاس نکاح ہو کر لڑکی آئی ہے, وہ آپ کی دلہن ہے اور ماں بھی گھر کے اندر رہتی ہے, آپ کی بہن بھی گھر کے اندر رہتی ہے, تو کسی معاملے میں یہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, عورت کی مثال قواریر کی طرح سے, برتنوں کی طرح سے, نازک برتن کی طرح سے ہیں, تو برتن برتن سے ٹکرا جاتے ہیں, اور جب برتن برتن سے ٹکراتے ہیں, شیشے کے برتن اللہ کے رسول نے فرمایا, تو شیشے کے برتن جب ایک دوسرے سے ٹکراتے ہیں تو آواز ہوتی ہے, آواز نکلتی ہے جی, ذرا چٹ پٹا ہوتا ہے. لیکن اس موقع پر ایک مرد کی کیا ذمہ داری اور رشتوں کے نبھانے والوں کی کیا ذمہ داری؟ وہ ذمہ داری یہ, اللہ سے ڈرو, اور ڈرنے کے ساتھ میں قولو قولن سدیدا. بیوی ماں سے ناراض ہو گئی اور بیوی نے ماں کی شکایت کر دی, تو بیٹے نے ماں کے خلاف جی مستقل محاذ بنا دیا, بیٹے نے ماں کے خلاف جی اونچی آواز میں بولنا شروع کر دیا اور رشتے کو اپنے خراب کر لیا, تو اس کی اجازت نہیں دیتی ہے شریعت. اللہ جل شانہ فرماتے ہیں, قولو قولن سدیدا, صحیح بات کرو, جس پہلے سمجھو کیا معاملہ ہوا ہے. صرف جذبات میں آ کر جی بیوی کے رو دینے کی وجہ سے اپنی بہن پر یا اپنی ماں پر ناراض نہ ہو جانا, بلکہ معاملے کو تہ تک اتر کر سمجھنے کی کوشش کرنا, پھر سمجھ کر قولو قولن سدیدا, کہ دونوں کے رشتوں کے قائم رکھنے کے لیے جو بھلی اور اچھی بات ہے وہ کرو, کہ اچھی اور بھلی بات کرو تاکہ رشتے قائم رہیں, محبتیں برقرار رہیں. کوئی ایسی کڑوی کسیلی بات نہ کر دینا, نہ اپنی بیوی سے کرنا, نہ ماں سے کرنا, نہ بہن سے کرنا, نہ اپنی بھاوت سے کرنا, کہ وہاں رشتے توڑنے والی, قطع تعلق کرنے والی ہیں. تو اتقوا اللہ الذی تساءلون به والارحام, یہ رشتوں کے متعلق سوال ہوگا. اللہ جل شانہ فرماتے ہیں کہ اللہ جل شانہ رحمان ہے, اور اللہ تبارک و تعالی نے رحم, رشتہ یہ اللہ نے پیدا کیا ہے, اور اللہ جل شانہ فرماتے ہیں کہ یہ جو رحم ہے, رشتہ, ये रिश्ता अर्श से लिपटा हुआ रहता है, रहीम रिश्ता अर्श से लिपटा हुआ रहता है, और वहां वो आवाज लगाता रहता है कि ऐ अल्लाह जिसने मुझे जोड़ा तो उसको अपनी रहमत से जोड़ ले, ऐ अल्लाह जिसने मुझे काटा ऐ अल्लाह तू उसको अपनी रहमत से काट दे। ये रिश्ता आवाज लगाता है और अल्लाह ताला के दरबार में सदा लगाता रहता है कि फमन वसलनी, ए परवरदिगार जिसने मुझे जोड़ा तू उसको अपने अपनी रहमत से जोड़ ले, और औसिल हो वमन कतानी इक्ता हो जिसने मुझे काटा परवरदिगार तो उसको अपनी रहमत से काट दे। ये कोई ऐसा जुमला जो रिश्तों में कड़वाहट जी, रिश्तों में बिगाड़ पैदा करने वाला हो उसके बोलने की इजाजत नहीं है, बल्कि अल्लाह जल्ल शानहू ने फरमा कूलू कौलन सदीदा। और फिर इधर के जो रिश्ते हैं जी, दुल्हन के साथ माँ का रिश्ता जी, सास और ससुर माँ बाप का दर्जा रखते हैं, एक वो माँ बाप थे जिन्होंने आपको जना और फिर आपको पाल पोस के बड़ा किया, लेकिन अब उन माँ बाप को छोड़कर आप जी लड़के के पास आ गए, तो लड़के के माँ बाप आपके हकीकी माँ बाप की तरह से आपके लिए रिश्ता है। कुरान पाक में अल्लाह जल्ल शानहू ने इस बात को साफ बयान किया और इरशाद फरमाया है कि बहू का निकाह ससुर से नहीं हो सकता और दामाद का निकाह सास से नहीं हो सकता, जैसे एक बेटी का निकाह अपने बाप से नहीं हो सकता और एक बेटे का निकाह अपनी माँ से नहीं हो सकता। माँ का रिश्ता मुहर्रम रिश्ता है जी, अबदी हुर्मत उसके अंदर पाई जाती है। बाप का रिश्ता अबदी हुर्मत का रिश्ता है, जैसे माँ बाप का रिश्ता अबदी हुर्मत लिए हुए है, ऐसे ही सास ससुर का रिश्ता भी अबदी हुर्मत लिए हुए है। वहां अबदी हुर्मत है, वो रिश्ता कभी हलाल नहीं होता है, वो हमेशा के लिए हराम हो जाता है। कि वला तनकिहु मा नकहा आबाउकुम व हलाइलु अबनाइकुम अल्लदीन मिन असलाबिकुम। अल्लाह जल्ल शानहु ये दोनों रिश्ते बयान करके कहते हैं कि बीवी बेटे की बीवी तुम्हारे लिए हलाल नहीं है, और जिस बाप की बीवी बच्चे से कहते हैं बाप की बीवी तुम्हारे लिए हलाल नहीं है। तो ये रिश्ता अबदी तौर से गोया हुर्मत अल्लाह जल्ल जलाला मन वालों कायम कर रहे हैं। तो सास ससुर का रिश्ता भी जी वो एहतराम का रिश्ता है, दोनों तरफ से एहतराम को बरकरार रखना है जी। हमारे उलमा ने इरशाद फरमाया कि आम तौर से खवातीन का ये जज्बा, औरतों का ये जज्बा होता है, औरत ये समझती है कि जब तक मैं बहू थी सास अच्छी नहीं मिली, और जब सास बनी तो बहू अच्छी नहीं मिली। हर औरत का यही जज्बा होता है और हर औरत यही सोचती है। इसीलिए जी शेक्सपियर जो बहुत मशहूर जी मुहर्रिर है अंग्रेजी का, उसका एक कौल किताबों के अंदर मिलता है कि उसने कहा दुनिया की सबसे खुशनसीब औरत कौन, दुनिया की सबसे खुशनसीब औरत कौन। तो उसने कहा कि दुनिया की सबसे खुशनसीब औरत अम्मा हव्वा है, इसलिए कि अम्मा हव्वा की कोई सास नहीं थी जी। तो कहते हैं कि उनकी कोई सास नहीं, इसलिए सबसे ज्यादा खुशनसीब खातून हूं। तो उलमा फरमाते हैं कि ये रिश्ता जो है दोनों तरफ से उसको इस्तेवार करने का है कि बहू ये समझे कि ये मेरी माँ है, ये मेरे बाप है, और माँ बाप वो जो लड़के के माँ बाप है वो लड़के के माँ बाप ये समझे कि ये हमारी लड़की है, वो लड़की जो हमारे घर में हमारी बेटी हमारी बच्ची जो पैदा हुई हमारे पास पली बड़ी। अल्लाह जल्ल शानहू ने गोया एहसास दिलाने के लिए कि एक बच्ची के जज्बात क्या होते हैं, एक लड़की के एहसासात क्या होते हैं, वो समझाने के लिए अल्लाह ने तुम्हारे घर में भी एक बच्ची दी थी, और वो भी पल जी पल कर और परवरिश पाकर वो अपनी उम्र को पहुंच के दूसरे घर को चली गई। लेकिन आपके लड़के बेटे के जरिए से एक लड़की दूसरे घर में परवान चढ़कर परवरिश पाकर वो तुम्हारे घर में आई है, आपकी लड़की दूसरे घर गई, दूसरे घर की लड़की आपके घर आई है। तो अल्लाह ने आपको लड़की देकर यह एहसास दिलाना चाहा कि बच्चियों के साथ में किस तरह का बर्ताव करना चाहिए। आप जैसा बर्ताव कमा तुदीनु तुदानु जी, हदीस का मशहूर टुकड़ा है, हदीस पाक में कहा जाता है कमा तुदीनु तुदानु, कि जैसा तुम बर्ताव करोगे वैसा ही तुम्हारे साथ बर्ताव होगा, जैसा तुम अपने लिए पसंद करते हो वही बर्ताव तुम्हें जी करना चाहिए। तो अगर अपने अपने घर में आने वाली बहू के साथ में हमारा बर्ताव मोहब्बत भरा, उसको अपनी बेटी बनाकर, बेटी का दर्जा देकर, बेटी का रुतबा देकर, बेटी का प्यार देकर अगर उसको अपने घर में रखा जाए, तो अल्लाह का जाब्ता यही है कि कमा तो दीन हो तो दानो, कि आपकी बच्ची जिस घर में जाएगी वहां भी अल्लाह जल्ल शानहु के फजल से अल्लाह आपकी बच्ची को भी उस घर के माँ बाप का नूरे नजर बनाएगा, लखते जिगर बनाएगा। इसलिए शरीयत ये कहती है कि रिश्तों का ख्याल रखना चाहिए और रिश्तों के मामले में अल्लाह से डरना चाहिए। बहरहाल अल्लाह ताला तौफीक अता फरमाए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, रोजी को बढ़ाने वाला हर मुसलमान, बल्कि दुनिया का हर इंसान ये चाहता है कि मेरी रोजी बढ़े, जितना कमा रहा है उस पर वो इक्तिफा नहीं करता, कनात नहीं करता, हर एक चाहता है कि रोजी में तरक्की हो। अल्लाह के रसूल ने बहुत आसान अमल बताया है, रोजी को बढ़ाने का आसान अमल, उम्र को बढ़ाने का आसान अमल। ये हर आदमी चाहता है लंबी उम्र दुनिया में जियूं, तो तुम उम्र को बढ़ाने और रोजी को बढ़ाने का सबसे आसान अमल अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सिले रहमी, रिश्तेदारों के साथ में हुस्ने सुलूक। और जो रिश्ता सबसे करीब रहता है वो बीवी का रिश्ता, बीवी के माँ बाप का रिश्ता और बीवी के भाई बहनों का रिश्ता, और इधर औरत के लिए जी शौहर का रिश्ता, शौहर के माँ बाप का रिश्ता, शौहर के भाई बहनों का रिश्ता, ये गोया सबसे करीबी रिश्ता है। इस रिश्ते में अगर हम सिले रहमी जोड़ने की कोशिश करेंगे, अल्लाह जल्ले शानहु उम्र में भी बरकत देंगे और अल्लाह ताला रोजी में भी बरकत देंगे। अल्लाह से दुआ फरमाए, अल्लाह जल्ले शानहु हम सबको अल्लाह को राजी करने वाले अमल में लगने की तौफीक नसीब फरमाए। वाखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।